नमस्कार, म जया लुइटेल। रेडियो कार्यक्रम हजार माइलको यात्राको अर्को एउटा भेटघाटमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम कोभिड 19 को महामारी र यसले वैदेशिक रोजगार तथा आप्रवासी श्रमिकका क्षेत्रमा पारेको असर र त्यसलाई कम गर्न विभिन्न सरोकारवाला क्षेत्रबाट भइरहेका पहलहरूबारे जानकारी एवं छलफल गर्ने उद्देश्यले तयार पारिएको हो। यो रेडियो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नेपालसँगको सहकार्यमा द स्टोरी किचनले उत्पादन गरेको हो। कार्यक्रम हजार माइलको यात्रा तपाईँले देशका सातवटै प्रदेशका विभिन्न एफएम रेडियोहरूका साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनको पडकास्टमा समेत सुन्न सक्नुहुन्छ। कोरोना महामारीले विश्वभर नै जनस्वास्थ्यमा त असर पारेको नै छ, सँगसँगै अर्थतन्त्रमा समेत ठूलो असर पुर्याएको छ। नेपालको हकमा खास गरेर वैदेशिक रोजगारमा गएका आप्रवासी श्रमिकहरूले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, आधा तलबमा काम गर्नुपर्ने र त्यहाँ काम गर्न सक्ने वातावरण नै नभएर स्वदेश फर्किनुपर्ने स्थिति समेत आयो। यसबीचमा भारत बाहेक तेस्रो मुलुकमा रहेका 1,63,000 भन्दा धेरै नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको कोभिड 19 संकट व्यवस्थापन केन्द्र CCMC जानकारी दिएको छ। रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामी कोभिड 19 को विश्वव्यापी महामारीका बीच आप्रवासी श्रमिकहरूका लागि गन्तव्य देश कति सुरक्षित कति असुरक्षित भन्ने बारेमा छलफल गर्छौं। आजको कार्यक्रममा हामी विभिन्न भोगाई, अनुभव, विश्लेषण र जानकारीहरू प्रस्तुत गर्नेछौँ।
कोरोना त एकदम त अहिले थोरै मथर भइरहेछ, कोठादेखि हामीलाई बाहिर निस्किन दिँदैन थियो, अझै पनि हामीलाई महिना महिनामा कोरोना टेस्ट हुन्छ।
कार्यक्रम हजार माइलको यात्रामा आज कार्यक्रमभर हामीसँग वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने सवालमा हाल गरिरहेका व्यवस्थाहरू कतिको पर्याप्त छन् र सुधार कहाँ कहाँ जरुरी छ भन्ने बारेमा कानूनका जानकार अधिवक्ता निशा बानियासँग छलफलमा रहनेछौ। सबभन्दा पहिला निशाजीलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद जयाजी।
हामी सबभन्दा पहिला निशाजी, तपाईँ यो क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ, अहिले झन समस्या कति छ यो कोभिड 19 को कारणले गर्दा आप्रवासी श्रमिकहरूलाई आफ्ना अधिकारहरू सुनिश्चित गर्नको लागि?
वैदेशिक रोजगार आफैमा एउटा कुनै पनि बेला समस्यामा पर्न सक्ने खालको जोखिमयुक्त रोजगारी हो। यद्यपि यसमा सबै कुरा नराम्रो छ मात्रै भन्न सकिँदैन र धेरै कुरा चाहिँ दुई देश बीचको, जुन देशले श्रमिक आपूर्ति गर्छ र जुन देशले चाहिँ श्रमिकलाई आफ्नो रोजगारीमा लगाउँछ, यो दुईटा देश बीचको चाहिँ कूटनीतिक सम्बन्धले पनि यसलाई प्रभाव पार्छ र उहाँहरूको बीचमा भएको सम्झौताहरू होइन सन्धिहरू जे जति कूटनीतिक पहलहरू गर्न सकिन्छ यो कुराले पनि प्रभाव पार्छ। अब कोभिडको बेलामा वैदेशिक रोजगारीमा गएका मात्रै होइन, जाने भनेर ठिक्क परेका जसले श्रम स्वीकृति लिए अथवा म्यान पावरलाई अथवा कुनै एजेन्सीलाई अथवा कोही व्यक्तिलाई चाहिँ आफ्नो रकम बुझाए, अन्तर्राष्ट्रिय फ्लाइटहरू बन्द भएको कारणले यो बाहिर जाने कुराहरू सम्भव भएन, त्यो सम्म चाहिँ प्रभावित भयो र गन्तव्य देशमा चाहिँ उहाँहरूको एउटा स्वास्थ्यको कुरा, कोभिड हुने बित्तिकै उपचार पाउँछ कि पाउँदैन भन्ने कुरा चाहिँ अत्यन्तै जोखिमयुक्त लागेको थियो हामीलाई चाहिँ त्यति बेला। त्यस्तै कार्यस्थलमा जोखिम हुँदा हुँदै पनि कसैले पनि काम नगर्ने, सबै कामहरू चाहिँ माइग्रेन्ट वर्करलाई गराउने अवस्था रहन्छ कि भन्ने पनि जोखिम लागेको थियो होइन सुरुको दिनहरूमा चाहिँ। अर्को कुरा उहाँहरूको पारिश्रमिक ज्याला सुविधाहरू र नेपालमा चाहिँ रेमिटेन्स घट्छ भन्ने खालको एक खालको आंकलन त्यो खालको अवस्था चाहिँ रहेको थियो जयाजी।
निशाजी, अहिले तपाईँले दुई तिनवटा कुराहरू एकदम महत्वपूर्ण रूपमा ल्याउनु भयो। हामी अब एकैछिन अहिले कतार मै रहनु भए कि मोरङ मङ्गलबारे कि रेणुका दर्नालसँग हामीले कुराकानी गरेका थियौँ, खास गरेर उहाँको त्यहाँको अवस्था के छ अहिले होइन कसरी काम गरिरहनु भएको छ भन्ने बाटोमा हामी एकैछिन यो कुराकानी सुनौ है त निशाजी।
मेरो नाम चाहिँ रेणुका दर्नाल हो, मङ्गलबारे हाई स्कुल निर हो। अहिले म कतारमा तिन कुरा पुगेर चार लाग्यो होइन, पहिला त 12 घन्टा ड्युटी थियो, अब राम्रै कमाइ हुँदैथ्यो होइन, कोरोनाले गर्दा चाहिँ अब हाम्रो कम्पनी पनि के अरे टुट्यो, अब कम्पनी टुटेपछि चाहिँ अब हामीलाई ड्युटी यताउता गरेर सारेर गर्दाखेरि अहिले 8 घन्टा मात्रै ड्युटी छ हाम्रो, अहिले सेलरी छैन, अहिले हाम्रो त्यति खासै सेलरी छैन, त्यस्तै महिनाको अब त्यस्तै 15-16,000 मात्रै बच्छ, अब खानालाई अब कस्तो महँगी भइरहेछ होइन, अब 300-400 रुपियाँ लागिहाल्छ, त्यही भएर अहिले अलिकति समस्या समस्यै छ हो यहाँ त।
कोरोना आउनु भन्दा अगाडि चाहिँ
राम्रो समय हुँदै थियो, अहिले चाहिँ अब खासै सेलरी छैन। हाम्रो सेलरी भनेको 750 हो सेलरी चाहिँ, अनि खाना दिन्छ 200 रुपियाँ, त्यो 950 रुपियाँ सेलरी हुन्छ। भनौँ अब महिनाको 15-16 हजार मात्रै हुन्छ महिनाको। अब खानु पर्यो त्यो 950 भित्रमा, खाँदा ओर्दा 400-300 खाना लागिहाल्छ महिनाको, त्यस्तै 500 बच्छ। पहिला 30-35 हजार बच्थ्यो, 1600-1500 हुन्थ्यो सेलरी 12 घन्टामा, अहिले चाहिँ अब।
अनि कोरोना कतिको फैलिएको छ त त्यहाँ कतारमा, तपाईँहरू हुनुभएको ठाउँमा कस्तो छ अलिकति बताउनु न।
एकदम छ कोरोना त, एकदम छ। अहिले थोरै केही न केही अलिकति थोरै मच्छर भइरहेछ। कोठादेखि हामीलाई बाहिर निस्किन दिँदैन थियो, एक महिना हामीलाई छुनेर राख्यो होइन, अनि अझै पनि हामीलाई महिना महिनामा कोरोना टेस्ट हुन्छ।
कोरोना टेस्ट गर्दाखेरि तपाईँले आफै पैसा तिर्नु पर्ने हुन्छ कि तपाईँलाई काम लाउने कम्पनीले नै गर्छ त कोरोना टेस्टको खर्च?
कम्पनीले नै गर्छ, हामीले गर्नु पर्दैन।
अनि तपाईँहरू कति हुनुहुन्छ दिदी त्यहाँ नेपालीहरू?
हामी काम गर्ने अहिले हाम्रो साइटमा चाहिँ हामीहरू 9 जना छौँ केटीहरू, अनि केटाहरू चाहिँ थुप्रै छन् होइन।
अनि तपाईँहरूलाई कोरोनाबाट त्यो अरू सुरक्षाको उपायहरूको लागि चाहिँ के व्यवस्था गरेको छ त कम्पनीले?
लाउने दिन्छ, अनि महिना महिनामा हामीलाई अब चेक गरिरहन्छ, मास्कहरू लगाइराख्नु पर्छ ड्युटीमा, त्यसरी अब बाहिर लापरवाही हिँड्नु दिँदैन, सेपरेटै छ।
तपाईँहरू त्यहाँको व्यवस्थासँग खुसी नै हुनुहुन्छ?
खुसी नै छु, किनकि हामीलाई सेपरेटमै राखेको छ, त्यही भएर खुसी छु।
निशाजी, हामीले रेणुका दर्नालको कुरा सुन्यौँ जो अहिले कतारमा आप्रवासी श्रमिकका रूपमा हुनुहुन्छ। रेणुकाजीको कुरा सुनिरहँदाखेरि खास गरेर गन्तव्य देश अहिले अझ विशेष गरेर यो COVID-19 निम्त्याएको महामारीका कारण चाहिँ झन् कस्तो अवस्थामा छ भन्ने खालको जस्तो महसुस भयो निशाजी तपाईँलाई, किन यो त हामीले प्रत्यक्ष उहाँकै अनुभव सुन्यौँ होइन?
यो एउटा महामारीको अवस्था हो। नेपालमै पनि रहिराखेको श्रमिकहरूको 30-60% स्यालेरी दिइराखेको छ, अरूलाई चाहिँ स्कुलकै टिचर भनौँ न होइन, उहाँहरूको पनि त्यो खालको अवस्था छ। अब व्यवस्थापन पक्ष जो रोजगारदाता हो उहाँहरूको पनि व्यापार बिजनेसहरू चाहिँ नभइराखेको अवस्था छ। सबैभन्दा यसको उहाँको जति कुराहरू छ नि होइन, जस्तै 12 घन्टा पहिला ड्युटी गर्नुहुन्थ्यो, अहिले 8 घन्टा गर्नुहुन्छ। 8 घन्टा गर्दा उहाँले मिनिमम वेज चाहिँ पाएको देखिन्छ, उहाँको सायद 900 होला त्यो चाहिँ होइन, मिनिमम एग्रिमेन्टको चाहिँ। अब 12 घन्टा गर्दा उहाँले ओभर टाइम पाउनुहुन्थ्यो, त्यो कारणले उहाँको स्यालेरी बढी हुन्थ्यो। त्यो हिसाबले हेर्दा एभरेजमा त्यस्तो नराम्रो अवस्था चाहिँ होइन, किनभने यो माइग्रेन्ट वर्करको अरूको अवस्था भन्दा चाहिँ उहाँको अवस्थालाई चाहिँ एटलिस्ट ठिकै मान्न सकिन्छ। तर यहाँनेरि के हो भन्दाखेरि अनसर्टेन चाहिँ भयो कि
यही बिचमा हामीसँग केशव बहादुर शाही दैलेख बाट हुनुहुन्छ। हामी एकैछिन अब दैलेखका केशव बहादुर शाहीको पनि कुराकानी सुनौ अनि फेरि हामी विश्लेषणतिर लागौँला।
मेरो नाम चाहिँ केशव बहादुर शाही र घर चाहिँ दैलेख माधु पाँच दिवै भन्ने देशमा अब पठाइदिन्छु। उहाँ चाहिँ राम्रो छैन अरे यताउता भनेर चाहिँ हुन्छ भनेर मलाई चाहिँ त्यस्तो लोक भाषा प्रयोग गरेर मलाई चाहिँ दुबई पुऱ्याएर अनि म लगभग 3.5 महिना उहाँ बसेर चाहिँ म पुनः नेपाल फर्किएँ। नेपाल फर्किसकेपछि ऊ चाहिँ बिचमा कन्ट्याक्टमा आयो र पछि बिचमा कन्ट्याक्ट विहीन भइसकेपछि म अहिले यो कानुनी प्रोसेसमा हिँडिरहेको छु सर। पहिला चाहिँ मलाई थाहा थिएन सर होइन, अब पछि थाहा भयो कि यो भिजिट भिसा हो भन्ने कुरा थाहा भयो र अब के पैसा तिर्नुपर्ने र के जानुपर्ने बाध्यता भएको कारण म चाहिँ भिजिट भिसामा गएँ। उहाँ र उहाँ अब 3 महिना समथिङ बसियो, त्यसमा अब के भयो अब राम्रो चाहिँ भएन, नराम्रै भएर दिनहरू काटेर काम पनि लाउन सकेन र त्यत्तिकै अब बस्ने काम भयो र अब दुःख पनि पाइयो। त्यसपछि अन्तिममा केही विकल्प नहुँदा र धेरै बस्दा त्यहाँको पुलिसले सम्हाल्ने हुँदा अनि म पुनः घर नेपाल फर्किन म बाध्य भए।
यहाँ आएर अनि कानुनी प्रक्रिया अथवा कानुनी लडाई अगाडि बढाउनु भयो होइन?
हजुर, किनभन्दा उहाँ कन्ट्याक्टमा आउन सक्नु भएन, 3 वर्ष पुग्दा पनि उहाँ चाहिँ मेरो कन्ट्याक्टमा आउन सक्नु भएन। उहाँलाई मैले धेरै सहायता दिएको थिएँ।
हजुर, उहाँ भनेको तपाईँलाई पठाउने मान्छे?
हजुर।
अनि त्यसपछि अहिले कहाँ पुगेको छ कानुनी प्रक्रिया
चाहिँ? मैले शुक्रबार मात्र जाहेरी दिएको थिएँ सर वैदेशिक रोजगार विभागमा
गत शुक्रबार।
हजुर, अहिलेसम्म खासै त्यस्तो केही पनि टुङ्गो लागेको छैन।
अब तत्कालै फेरि विदेश जाउँ भन्ने त्यस्तो केही चाहना इच्छा आकाङ्क्षा
त्यस्तो छैन सर? अहिले कसैले पढ्न आउँदैन होइन, कुन भिसा के हो भन्ने कुरा थाहा हुँदैन, कसैले अब दलालले झुकाएर पनि पठाइदिन सक्छ, कसैले बुझेर भन्दा पनि कसैले विश्वासको आधारमा पनि जान सक्छन् भन्ने चाहिँ मलाई यो लाग्छ।
तपाईँलाई थाहा थियो त्यतिखेर अथवा नेपाल फर्केर यो निकायमा यसरी उजुरी दिएँ भने मैले न्याय पाउँछु भन्ने सूचना तपाईँलाई प्राप्त थियो?
यो चाहिँ धेरै पछि मैले थाहा पाएको हो। अब यस्तो यस्तो प्रोसेस छ भन्ने कुरा अब साथीहरू मार्फत मैले सुनेर जाउन त अब न्याय पाउँछ कि त भन्ने हिसाबले म त्यो प्रोसेसमा गएको हो।
अनि जस्तो अब तपाईँ एकजना प्रतिनिधिमूलक पात्र हुनुभयो होइन, वैदेशिक रोजगारमा जाने क्रममा गएर त्यसपछि त्यहाँ गएर समस्या भोगिसकेपछि फर्केर आएर उजुरी दिनुपर्छ भनेर दिनुभयो, धेरैलाई त यस्तो कुराहरू थाहा हुँदैन पनि होला होइन, के लाग्छ तपाईँलाई जाने साथीहरू?
थाहा हुँदैन सर हो
है,
एक त हाम्रो नेपालमा चाहिँ सूचना प्रविधिको एकदमै कमै छ होइन, कमै मात्रामा छ, अब त्यस्तो विकसित देश पनि होइन नेपाल चाहिँ होइन, प्रायः अब अशिक्षित भएर पनि हुन सक्छ होला मलाई यो लाग्छ।
निशाजी, हामीले भर्खरै दैलेखका केशवबहादुर शाहीको कुरा सुन्यौँ, उहाँले जुन एउटा खालको अप्ठ्यारो परिस्थिति, दुबई गएर त्यहाँ अप्ठ्यारो भएपछि फर्केर आएर अहिले एउटा कानुनी प्रक्रिया गरिरहेको छु भन्नुभयो, उहाँ चाहिँ एजेन्टको मार्फत जानुभएको जस्तो बुझिन्छ होइन, यसले गर्दाखेरि झन् अहिले यो COVID-19 को महामारीमा झन् कति असुरक्षित बनाइरहेको छ।
उहाँ आफै पनि सचेत हुनुपर्ने कुरा एउटा पहिलो कुरा, दोस्रो कुरा उहाँलाई पठाउने व्यक्तिले जुन काम गर्यो त्यो चाहिँ गैर कानुनी हो होइन, उहाँ त एउटा ट्र्यापमा पर्नु भयो, उहाँले कति पैसा बुझाउनु भयो त्यो कुरा खुलाउनु भएन, जुन कुरा चाहिँ कानुनी हिसाबले चाहिँ गैर कानुनी नै हो पैसा लिने दिने कुराहरू चाहिँ। हाम्रो वैदेशिक रोजगार सम्बन्धी ऐनले चाहिँ व्यवस्था गरेको के छ भन्दाखेरि, जो म्यान पावर कम्पनी अथवा सरकारमा दर्ता भएका वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त गरेका संस्थाहरू छन् उनीहरूले पठाउँदा चाहिँ कानुन बमोजिम पठाउनु पर्छ, यदि त्यस्ता दर्ता भएका संस्थाले पनि गैर कानुनी रूपले पठाउँछ भने उनीहरूलाई पनि धरोटीबाट उनीहरूको पैसा फिर्ता गराउने, उसलाई कारवाही गर्ने कुराहरू रहन्छन्, काम कारोबार रोका राखिदिने यस्तो खालको कामहरू हुन्छ। तर त्योदेखि बाहेकका व्यक्ति कसैले उहाँलाई यदि पठाएको हो भने पूर्ण रूपले गैर कानुनी कामहरू गर्यो। अब यसमा दुईटा पाटो छ, एउटा चाहिँ मानव बेचबिखन तथा ओसार पसारको पाटो छ गैर कानुनी रूपले एउटा पाटो, अर्को पाटो चाहिँ वैदेशिक रोजगार ऐनको अनुसार चाहिँ अनधिकृत रूपमा चाहिँ गैर कानुनी रूपमा चाहिँ व्यक्तिहरूलाई विदेश पठायो, रोजगारीको लागि पठायो, त्यसलाई पनि कानुन बमोजिम सजायको व्यवस्था छ। अब जहाँसम्म भिजिट भिजामा उहाँ जानुभएको छ, उहाँको बिचमा त केही न केही लेनदेन भएको छ, एग्रिमेन्ट भएको छ, उहाँ बालिग हुनुहुन्छ होइन, हामी लामो समयदेखि भिजिट भिजामा जानु हुँदैन, गैर कानुनी रूपले पठाउनु हुँदैन, यो एडभोकेट गर्न थालेको त हामीले गर्न थालेको पनि 14-15 वर्ष भइसक्यो। अहिले नेपालीको धेरैको हातमा चाहिँ मोबाइल छ, सूचनाको पहुँच छ, कमसेकम एफएम रेडियोहरू सुनेको छ, यति धेरै मिडियाहरूले यो कुराहरू गरिराखेको छ, यो अवस्थामा पनि उहाँहरूले चाहिँ कुनै प्रलोभनमा परेर अथवा अर्काले फकायो भनेर फकाइनु यस्तो कुराहरू भनेको दुर्भाग्यको कुराहरू हो। अब रह्यो कोभिडको बेलाको कुरा, जो कानुन बमोजिमका डकुमेन्ट भएका व्यक्तिहरू छन् उहाँहरूलाई नेपालको कानुनले पनि संरक्षण गर्छ, उसलाई चाहिँ डेथ भएको अवस्थामा, घाइते भएको अवस्थामा, बिरामी भएको अवस्थामा क्षतिपूर्ति दिने कुराहरू भए, बिमाका कुराहरू भए, उसको चाहिँ नेपालको कानुनले पनि संरक्षण गर्छ र विदेशमा रहँदा त्यहाँको कानुनले पनि संरक्षण गर्छ। तर जो श्रमिकले चाहिँ आफ्नो श्रम स्वीकृति नलिइकन यसरी भिजिट भिजामा अथवा अवैध बाटोबाट पठाइएको छ दलालहरूको माध्यमबाट होइन, त्यस्तो बेलामा चाहिँ उहाँहरूले यो खालको सुविधा पाउन सक्नुहुन्न, उहाँहरू धेरै नै जोखिममा हुनुहुन्छ।
एकदमै महत्त्वपूर्ण कुरा यहाँले गर्नुभयो, यो विपदको समयमा झन् धेरै के कुरामा याद गर्नुपर्छ त आप्रवासी श्रमिकले वैदेशिक रोजगारीमा हुनुभएको पनि र हामी कहाँबाट जान चाहनु हुने,
विपदको बेला के गर्नुपर्छ भन्ने कुराको विषयमा चाहिँ विशेष कानुन बनाउन आवश्यक देखिन्छ नेपाल सरकारले पनि होइन, गरौँ हेरौँ पर्खौँ जस्तो खालको भयो होइन, पटक पटक यो कोभिड जस्तो महामारीको अवस्थामा चाहिँ सबैभन्दा प्रभावित चाहिँ कार्यस्थलहरू हुने गर्छन् र श्रमिक वर्ग चाहिँ हुने गर्छ, त्यसको लागि चाहिँ कसरी संरक्षण गर्न सकिन्छ भन्ने हिसाबमा राज्यले नीति नै ल्याउन आवश्यक छ। अब दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि रोजगारीको संरक्षणको कुरा होइन, यस्तो बेलामा चाहिँ कमसेकम रोजगारी गुमाउनु भन्दा त रोजगारीको संरक्षण कसरी हुन्छ भन्ने कुरामा चाहिँ दुवै देशका सरकारहरू र दुवै देशका निकायहरू, रोजगारदाता र श्रमिक सबै पक्षको बिचमा चाहिँ अन्डरस्ट्यान्डिङ हुनु र त्यो खालको बात वातावरण रोजगार सम्बन्ध चाहिँ सुमधुर हुन आवश्यक छ। चरम शोषणको अवस्थामा तलब नदिएर सुसाइड गर्नुपर्ने अथवा मारेर फ्यालिदिनेसम्मका अवस्थाहरू हामीले देखेका हौँ होइन। त्यसले गर्दाखेरि अवैध रूपमा अथवा अनडकुमेन्टेड रूपमा जाने कुरालाई चाहिँ अत्यन्तै निरुत्साहित गर्न आवश्यक छ।
हामी कार्यक्रम हजार माइलको यात्रामा आप्रवासी श्रमिककै अधिकारका लागि उहाँहरूको एजेन्डालाई बाहिर ल्याउनका लागि काम गरिरहनुभएका पत्रकारहरूको पनि अनुभवलाई समेट्छौँ। आज चाहिँ हामीसँग पत्रकार सञ्जिता देवकोटाको अनुभव छ। उहाँ उज्यालो रेडियो नेटवर्क सँग आबद्ध हुनुहुन्छ र आप्रवासी श्रमिकका मुद्दामा रेडियो मार्फत काम गर्नुहुन्छ। हामी एकैछिन सञ्जिताजीसँगको कुराकानी सुनौ है त निशाजी। हाम्रा साथी प्रकाशले पत्रकार सञ्जिता देवकोटालाई अहिले यो कोभिड महामारीको सन्दर्भमा आप्रवासी श्रमिकहरूमा सूचनाको पहुँच कतिको छ त भनेर पहिलो प्रश्न सोध्नु भएको छ।
मैले देख्दाखेरि चाहिँ छैनन्। श्रमिकमा प्रोपर सूचना थियो भने चाहिँ यो महामारीमा पनि अब कति धेरै त्यो स्वास्थ्य सुरक्षाका मापदण्डदेखि लिएर यही समयमा कुनै पनि देशमा पुगिसके पछाडि काम पाइन्छ, म स्वस्थ हुन्छु, म सुरक्षित हुन्छु, अथवा अब यो महामारी सकियो भन्ने खालको कुनै पनि कुराको सुनिश्चितता भइसकेको अवस्था छैन नि त अहिले। तर यही समयमा यदि त्यो कुनै पनि एउटा नेपाली श्रमिक जो वैदेशिक रोजगारीको सपना देखेर बसेको छ, उनले यदि त्यो कुरा बुझेको हुन्थ्यो भनेदेखि पक्कै पनि ऊ जाने थिएन। यति बेला त के छ भन्नुहुन्छ भनेदेखि उसलाई जसरी पनि पैसा कमाउनु छ, कोरोनाले केही पनि नगर्दो रहेछ, केही पनि हुँदैन भन्ने खालको एउटा आफैले माइन्ड सेट गर्दाखेरि चाहिँ अब यहाँ त केही भएको छैन भने अब यहाँ यसै बस्नु हल्लिएर बस्नुभन्दा बरु विदेश जानु नै बेस्ट, बरु विदेश गइसके पछाडि त अब काम पाइहालिन्छ नि, किन नपाइनु, विदेशमा त कामै गर्न जाने हो, पैसा पनि हुन्छ, काम पनि हुन्छ, यहाँ यसरी हामीले समय बर्बाद गर्नु हुँदैन भन्ने खालको एउटा मानसिकतामा चाहिँ श्रमिकहरू त्यो मानसिकताबाट गुज्रेको र यो महामारीको समयमा अब सबै क्षेत्र प्रभावित भएको हुनाले चाहिँ उनीहरू अब जाने तयारी गरिरहेका छन् भन्ने म बुझ्दछु जतिजनासँग म कुरा गर्दछु होइन। अब उनीहरूलाई चाहिँ यो थाहा छैन कि साउदी जान लागेको हो भनेदेखि अब मैले साउदीको विमानस्थल पुगिसके पछाडि मैले के गर्नुपर्छ, यदि मलाई कोभिड 19 चाहिँ पोजिटिभ देखियो भने त्यहाँबाट म फर्किनु पर्यो भने चाहिँ अब मैले के गर्ने त, मेरो यो लगानी डुब्ला, मेरो समयको बर्बाद होला, अथवा मलाई मेरो स्वास्थ्यमा केही असर पर्ला भन्ने उनीहरूलाई केही पनि थाहा छैन। अब ल आज त गइयो, त्यो कामको मेरो सुनिश्चितता हुन्छ भन्ने पनि उनीहरूलाई थाहा छैन होइन। यो सूचनाको अभावको कारणले नै यस्तो भइरहेको छ।
हजुर, समस्या चाहिँ के हो खास, कहाँनिर छ तपाईँले देखेको?
मैले देखेको चाहिँ जो हाम्रो वैदेशिक रोजगारीमा जाने श्रमिकहरू हुनुहुन्छ नि, उहाँ व्यक्ति स्वयं नै सचेत नभएसम्म मलाई चाहिँ लाग्छ विभागले गरेन अथवा वैदेशिक रोजगार बोर्डले गरेन अथवा श्रम मन्त्रालयले गरेन गरेन उनीहरूले गरेन त्यो आफ्नो ठाउँमा छ। तर म कुनै पनि देशमा जाँदैछु भनेदेखि त म जाने देश के हो, मैले गएर त्यहाँ गर्ने काम के हो, मैले त्यो काम गरे बापत कति तलब पाउँछु, मेरा सेवा सुविधाहरू के हुन् भन्ने कुरा त श्रमिक आफैले जानकारी लिनुपर्छ नि। कहिलेकाहीँ यस्ता खालले व्यक्तिहरू पनि भेटिन्छ कि वैदेशिक रोजगारीमा जान थाल्नु भएको, उहाँ चाहिँ अब लगभग ठगीमा पर्न परिसक्नु भएको छ, उहाँको वैदेशिक रोजगारी चाहिँ गए पनि सुरक्षित हुँदैन हुने रहेन रहेछ भन्ने मलाई अनुभव भयो भने यस्तो हुन्छ नि, तपाईँले एजेन्टलाई यस्तो सोध्नुहोस्, म्यानपावरलाई यस्तो सोध्नुहोस् भनेर मैले एउटा पत्रकार भन्दा पनि एउटा नागरिकको हिसाबले उहाँलाई सम्झाएँ भने पनि उहाँहरूले त्यो कुरा नसुन्ने अवस्था हुन्छ। एउटा उदाहरण म दिन चाहन्छु। म सुनसरीको इनरुवा गएको थिएँ, त्यहाँ चाहिँ जति बेला मलेसियाको रोजगारी पूर्ण रूपमा बन्द थियो त्यति बेला मलेसियामा पठाउने भनेर त्यहाँका 10-12 युवासँग चाहिँ एजेन्टले लगभग 1,00,000, 2,00,000, 3,00,000 रकम असुलिराखेको महिनौदेखि अर्को हप्ता काठमाडौँ बोलाउँछु, अर्को हप्ता तेरो उडान हुन्छ भन्ने हिसाबको आश्वासन दिएको रहेछ। अनि मैले उनीहरूलाई तपाईँहरूलाई के भनेर पैसा लियो, कतिजनासँग के लिएको छ भनेर उनीहरूको बारेमा डिटेल लिन खोज्दाखेरि चाहिँ उनीहरूले मलाई हाम्रो एजेन्टले खाएको पैसा तिमीले फिर्ता दिने भए मात्रै हामी तिमीलाई चाहिँ हाम्रो बारेमा भन्छौँ, नभए तिमीलाई किन भन्छौँ भनेर उनीहरूले भने। त्यसो भन्नुको पछाडि कारण के रहेछ भन्दाखेरि चाहिँ जो एजेन्टले पैसा उठाएको हो त्यो एजेन्टले चाहिँ त्यो गाउँका ती 12-13 केटाहरू मध्येमा एकजना केटालाई अथवा युवालाई चाहिँ के भनेको रहेछ भनेदेखि, तिमीले चाहिँ यी सबै युवाहरूलाई निगरानी गर, उनीहरूलाई कसैले भड्काउन खोजे यताउता गर्यो भने चाहिँ तिमीले सम्हाल्नु, म तिमीलाई सस्तोमा मलेसिया पठाइदिन्छु भनेको रहेछ। त्यसो भएपछि अब त्यो बेलामा के बुझ्ने त, अब कसलाई दोषी भन्ने त।
अनि निशाजी, हामीले पत्रकार सञ्जिता देवकोटाको कुरा सुन्यौँ कार्यक्रम हजार माइलको यात्रामा। सञ्जिताजीले चाहिँ विशेष गरेर जो नागरिक एउटा रोजगारीमा जाँदैछ उहाँहरू अलिक बढी सचेत हुनुपर्छ भन्ने कुरातिर औँल्याउनु भयो। खास गरेर यो समस्या चाहिँ कहाँनिर हो?
वैदेशिक रोजगारीमा नगई नहुने अवस्था छ कि छैन, हो कि होइन हाम्रो देशको, होइन? जस्तै नेपालमा थुप्रै श्रमिकहरू भारतबाट आएर काम गरिरहेका छन् र त्यो नेपालमा हामीले जुन काम गर्छौँ त्यो काम चाहिँ काम हो कि होइन? त्यही काम चाहिँ विदेशमा गर्दाखेरि काम हुन्छ, हाम्रो देशमा गर्दाखेरि काम हुँदैन। त्यसले मर्यादित श्रमको वातावरण अथवा श्रमलाई सम्मान गर्ने वातावरण हाम्रो देशमा राजनीतिक रूपले पनि छैन। लेबर भनेको चाहिँ एकदमै तेस्रो दर्जाको व्यक्ति हो भन्ने अवस्था हामीले चाहिँ सृजना गरेका छौँ। अहिलेको मात्रै मानसिकता होइन, यो हाम्रो मानसिकतामा चाहिँ ड्रास्टिक चेन्ज आउन आवश्यक छ के। हामीले चाहिँ श्रमलाई सम्मान गर्नु, जस्तै साउदीमा गएर एउटा रेस्टुरेन्टमा होटेलमा काम गरेको छ उसको राम्रो वेज आउँछ भने चाहिँ हामी त्यसलाई सम्मान गर्छौँ, र त्यही काम चाहिँ हामी यहाँ गर्छौँ भने त्यसलाई हामी सम्मान गर्दैनौँ, होइन? त्यसले गर्दा श्रमको सम्मान गर्ने वातावरण, अहिले त संविधानले पनि त्यो कुराहरू भनेको छ श्रमको सम्मान गर्ने, तर हाम्रो आचरणमा चाहिँ सुधार आएन कि। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो एजुकेसन सिस्टमको कुरा। अब धेरैजना चाहिँ 10-11 पुग्ने बित्तिकै विदेश जाने 11-12 त उनीहरू नेपालमा बस्ने भन्ने सपनाै देख्दैनन्। देशभित्र राजनीतिक स्थिरता जब हुन्छ त्यसपछि मात्रै मान्छेहरू विदेश जान अथवा यहाँ काम गरेर कुनै लगानी गर्ने व्यक्तिले पनि मैले लगानी गर्दैछु यो लगानीको यति वर्षमा यस्तो प्रतिफल आउँछ भन्ने कुराको ग्यारेन्टी हुने हो भने रोजगारदाता मात्रै होइन श्रमिकहरू पनि सुरक्षित हुन्छन्। त्यसैले पहिलो कुरा यसमा सरकारको दायित्व, दोस्रो कुरा नागरिक आफ्नै दायित्व चाहिँ रहन्छ।
अब हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ, अब सरकारी पक्षको हामी एकैछिन कुरा सुनौ। साथी प्रकाशले सरकारले वैदेशिक रोजगारी र आप्रवासी श्रमिकलाई सुरक्षित बनाउन गरेका पहलबारे वैदेशिक रोजगार बोर्डका निर्देशक मैया कडेलसँग कुराकानी गर्नुभएको छ।
पहिला गइसकेका श्रमिकहरू जुन जिल्लामा आउनुभयो अथवा उहाँहरूको रोजगारी चाहिँ यथावत छ त्यसको लागि कन्टिन्यू गर्नको लागि पनि उहाँहरू त्यहाँ जाने, अब राम्रै अवस्था छ भने उहाँहरू जान खोजिरहनु भएको छ। त्यसको लागि चाहिँ अब विभागले अथवा श्रम कार्यालयले श्रमहरू स्वीकृति दिने, नेपाल सरकारले पनि अब यसलाई अलिक सहजीकरण गर्ने भनेर अब बिस्तारै भिसाको प्रोसेसहरू अगाडि बढायो, होइन? त्यसरी त्यो उहाँहरू अब जाने क्रमहरू पनि रहेको छ। योभन्दा अगाडि जुन कोभिडको बेलामा एकदम संक्रमित जुन टिक आएको थियो त्यतिखेर चाहिँ हामीले सकेसम्म मृत बढीहरूलाई कसरी त्यहाँ नराख्ने, कसरी लिएर आउने र अलपत्र श्रमिकहरूलाई चाहिँ कसरी स्वदेशमा लिएर आउनलाई नै बोर्ड पनि त्यसमा जिम्मेवार नै थियो। नेपाल सरकारको निर्देशन अनुसार हामीले धेरै त्यसमा पनि काम पनि गऱ्यौँ र 500-600 सब बढीहरू पनि हामीले लिएर आयौँ। त्यो प्रक्रिया चाहिँ कस्तो छ भने अब त्यहाँ अलपत्र श्रमिकहरू केही भयो भने दूतावासले नै त्यसको पुरै भेरिफिकेसन गरेर उहाँहरू कस्तोमा अवस्थामा हुनुहुन्छ, उहाँको म्यान पावर कम्पनीहरू कस्तो छ, उहाँले बेहोर्न सक्ने अवस्था भयो भने सकेसम्म उहाँहरूबाटै नै उहाँलाई दिलाउने र दूतावासबाट पनि त्यसको सक्दो सहजीकरण गर्ने, दूतावासले त्यो सबै कुरा एनालाइसिस गरेर कन्सुलर सेवा विभागमा पठाउँछ अथवा हामीलाई बोर्डलाई पदार्थ दिएर पठाउँछ। कतिपय अवस्थामा हामीलाई दूतावासबाट सिधै पत्रकार पनि गर्छ, त्यसलाई भेरिफिकेसन हामीले राम्रोसँग हेरिसकेपछि यदि यो अथेन्टिक हो, यो अलपत्रमै परेको हो, दूतावासले चाहिँ यसलाई प्रमाणित गरेर पठाएको छ भने चाहिँ हामीले त्यसलाई चाहिँ सहजीकरण गर्छौँ। सुरुको उहाँहरूको सूचना जाने, उहाँहरूले मलाई पिरमर्का पर्यो, मलाई यस्तो पर्यो, हामीले यस्तो भयो भन्ने जानी थाम भनेको चाहिँ दूतावासै हो सुरुको अवस्थामा।
यहाँ आइसकेपछि उनीहरूले चाहिँ न्यायको लागि ढोका ढकढक्याउन पुग्ने निकायहरू चाहिँ के हो र त्यसको अलिकति प्रक्रिया के हो बताइदिनुहोस् न।
अब यहाँ फर्किसकेपछि उसले गएर कम्प्लेन गर्ने ठाउँ भनेको वैदेशिक रोजगार विभाग हो।
हजुर, भनेको वैदेशिक रोजगार विभागमा पुगेर निवेदन दिनु पर्यो, त्यहाँबाट यसको प्रक्रिया अगाडि बढ्छ। यहाँलाई के लाग्छ यो दुईटा श्रमिक र सरकारी निकाय बीच अथवा ठगिने व्यक्ति र यो ठगिएकालाई न्याय दिने निकायको बीचको कहीँ कतै ग्याप त छैन? यहाँ के छ सरकारवालाहरूको भूमिका कस्तो हुनु जरुरी छ?
सबै कुरा कानुनी प्रोसेसमा गएकाहरूले चाहिँ उहाँहरूलाई राम्रै न्याय पाइरहनु भएको छ भन्ने चाहिँ मैले अनुभव गरेको छु। मेरो भनाइ चाहिँ के हो भने कानुनी प्रोसेसमा तिर्नुहोस्, सबै नेपाल सरकारले अपनाएका कुराहरू गर्नुहोस्, हामीले बाटो देखाएको छौँ, त्यसमा भित्र पसेर जानुहुन्छ भने तपाईँ पनि सुरक्षित हुनुहुन्छ, यदि तपाईँ सुरक्षित हुनु भएन केही जानी प्रथमको लागि तपाईँको ज्यानै गयो अथवा तपाईँ हात खुट्टा बाँच्यो अङ्ग भङ्ग हुनुभयो त्यसको पनि तपाईँहरूले रकम पाउनुहुन्छ, मृत्यु हुँदाखेरि पनि तपाईँका सद्गत गर्न परिवारसम्म पुर्याउनेदेखि तपाईँका सान्त्वना राहतदेखि तपाईँका आर्थिक सहायतादेखि तपाईँका सन्ततिले पढ्ने सुविधादेखि लिएर सम्पूर्ण कुराहरू पाउनुहुन्छ। त्यस कारणले गर्दा म मेरो रिक्वेस्ट चाहिँ के हो भने भित्र कानुनी प्रोसेसबाट छिरेर जानेहरूले त्यति दुःख पाएका छैनन्, उहाँहरू सजिलै एक्जिट भएको छन्। तर जब उहाँहरूले कानुनी प्रोसेसबाट अलिकति विचलित भएर जानुभयो भने उहाँहरूले चाहिँ दुःख पाउनु भएको छ, त्यसले फेरि कानुनी उपायहरू पनि अवलम्बन गर्न नपाएको अवस्था छ।
हामीले भर्खरै वैदेशिक रोजगार बोर्डका निर्देशक मैया कडेलसँगको कुराकानी सुन्यौं, कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। निशाजी, अब विशेष गरेर अहिलेको अवस्थामा गन्तव्य देशलाई सुरक्षित बनाउनका लागि मुख्य रूपमा तीनवटा यहाँले सुझाव दिनु पर्यो भने के दिनुहुन्छ?
पहिलो, राज्यले यति बेला कानुनी संयन्त्रहरूमा अन्तर्राष्ट्रिय कानुनमा अनि द्विपक्षीय सम्झौताहरूमा सम्झौता पत्रहरू र हाम्रो कानुन ऐन नियमहरूमा चाहिँ यस्तो महामारीको बेला के गर्ने भन्ने हिसाबको हाम्रो कानुनी व्यवस्था चाहिँ परिमार्जन गर्नुपर्ने देखिन्छ। दोस्रो कुरा चाहिँ सूचनाको, अहिले पनि हामीले सूचना बैङ्क अथवा श्रमिक बैङ्क भनेर पालिकाहरूमा स्थापना गर्ने भनेर भनिएको छ, तर त्यसले राम्रोसँग फङ्सन गरेको छैन। त्यसलाई चाहिँ बजेट छुट्याएरै माथिदेखि तलसम्म, नीति निर्माणदेखि तल्लो निकायसम्म चाहिँ यो खालको छलफल गर्न आवश्यक छ दोस्रो नम्बरमा। अब तेस्रो नम्बर भनेको श्रमिकहरू आफै सचेत हुने कुराहरू र वैदेशिक रोजगारीलाई मर्यादित बनाउने कुराहरू, यसलाई चाहिँ मर्यादित बनाउनको लागि चाहिँ व्यवसायी भयो, रोजगारदाताहरू भए र हाम्रो श्रमिक वर्ग, यो तिनवटाको बिचमा चाहिँ राम्रो खालको श्रम सम्बन्ध हुन आवश्यक छ। जयाजी,
निशाजी, एकदमै महत्त्वपूर्ण तिनवटा सुझावहरू यहाँले दिनुभएको छ, यहाँलाई हामी धन्यवाद भन्छौँ।
धेरै धन्यवाद जयाजी, र आम श्रोताहरूलाई पनि धन्यवाद।
रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामीले आप्रवासी श्रमिकका लागि गन्तव्य देश कति सुरक्षित कति असुरक्षित भन्ने बारेमा छलफल गर्यौँ। अर्को कार्यक्रममा हामी आप्रवासी श्रमिकको स्वदेश फिर्ती र यसमा सरकार र सरोकारवालाको सहजीकरण भन्ने विषयमा छलफल गर्न तपाईँ माझ आउनेछौँ। कार्यक्रम अवधिभर कुराकानीमा साथ रहनु भएकोमा अधिवक्ता निशा बानिया र सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता मित्रलाई विशेष धन्यवाद, अनि धन्यवाद एमनेस्टी इन्टरनेसनल नेपाललाई जसले यो कार्यक्रम उत्पादन गर्न साथ दिएको छ। साथै कार्यक्रम उत्पादन समूहका साथीहरू प्रकाश लामिछाने, गाडीका बज्राचार्य र बिजु कडेललाई पनि धन्यवाद। यसका साथै अब भने छुटौं होला। जाँदा जाँदै आजको कार्यक्रममा कतारबाट रेणुका दर्नालले र दैलेखका केशव बहादुर साईले व्यक्त गर्नुभएका यी भनाइहरू यहाँ समक्ष राख्दै हामी बिदा हुन्छौँ। अर्को कार्यक्रममा फेरि भेटौँला। म जया लुइटेल पनि बिदा माग्छु। हवस् त, नमस्कार।
हुन्छ भनेर मलाई चाहिँ त्यस्तो भाषा प्रयोग गरेर मलाई चाहिँ दुबई पुऱ्याएर अनि म लगभग 3.5 महिनामा बसेर चाहिँ म पुनः नेपाल फर्किएँ। साथीहरू मार्फत मैले सुनेर जाउन त अब नै पाउँछ कि त भन्ने हिसाबले म त्यो प्रोसेसमा गएको हो।